यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 28 जनामा हैजा पुष्टि भएको पर्सा जिल्लामा हालसम्म 3 जनाको मृत्यु। आगामी असोज मसान्तसम्ममा स्थानीय निकायबाटै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। कोशी राजमार्ग अन्तर्गत भोटखोला खण्डमा गएको पहिरोका कारण विगत केही दिनदेखि सड़क अवरूद्ध। पश्चिम तराईका थारू समुदायको महत्वपूर्ण पर्व अटवारी आज मनाइँदै। र भारतले लडाकू विमानको इन्जिन स्वदेशमै निर्माण गर्ने भारतीय रक्षा मन्त्रालयद्वारा जानकारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। हैजाका कारण पर्सा जिल्लामा 3 जनाको मृत्यु भएको छ। वीरगंजमा झाडा पखालाको प्रकोप फैलिँदै गएपछि बिरामीहरूको परीक्षण गर्दा हालसम्म झाडा पखालाका बिरामीहरू मध्ये 28 जनामा हैजाको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय वीरगंजका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो। नारायणी अस्पताल वीरगंजका सूचना अधिकारी डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा उपचारारत झाडा पखालाका 15 जना बिरामी मध्ये हिजो 5 जनामा हैजाको संक्रमण पुष्टि भएको छ। यसैबीच वीरगंज महानगर क्षेत्रमा हैजाको संक्रमण बढ़दै गएपछि रोकथामका लागि महानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरू 2 दिनका लागि बन्द गरेको छ। शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचना अनुसार आज र भोलि विद्यालयहरूको पठन पाठन स्थगित गरिएको छ। यस्तै वीरगंज महानगरपालिकाले सबैलाई संक्रमणबाट जोगिनका लागि विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। यसैबीच वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि मधेस प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ। संक्रमण नियन्त्रण र उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डाक्टर विपिन कुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरको नेतृत्वमा स्वास्थ्य टोली खटाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यसै गरी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघ्न प्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्य कर्मीहरूलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्री प्रदीप यादव हैजाका बिरामीको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगंजका विभिन्न अस्पतालमा पुग्नु भएको छ। वीरगंज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै नारायणी अस्पताल, तराई अस्पताल, वीरगंज हेल्थ केयर लगायतका विभिन्न अस्पतालमा उपचारारत हैजाका बिरामीको अवस्था, खानेपानीको स्रोत, सरसफाई तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्ष रूपमा जानकारी लिएको मन्त्री यादवले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रूपमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बीमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टीकृत उपचार केन्द्रका रूपमा विभाजन गरिएको जानकारी दिनुभयो। नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर नै आधारभूत र विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो। स्क्रब्स टाइफसबाट हिजो चितवनमा 1 महिलाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका तेह्रकी 36 वर्षीय महिलाको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 73 जनामा स्क्रब टाइफस देखिएको छ। 1530 जनाको परीक्षण गरिएकामा 73 जनामा संक्रमण पुष्टि भएको हो। कोशी राजमार्ग अन्तर्गत भोटखोला खण्डमा गएको पहिरोका कारण केही दिनदेखि सड़क अवरूद्ध भएको छ। खादबारीदेखि किमाथाङका नाकासम्म जोड्ने करिब 115 किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहिबार गएको पहिरोका कारण सड़कमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो। उत्तर दक्षिण कोशी सड़क आयोजनाका प्रमुख रामबहादुर गुरूङका अनुसार करिब 300 मिटर सड़क क्षेत्रमा भिरैसहित ढुङ्गा माटो र झाड़ी मिसिएको ठूलो पहिरो खसेको थियो। सड़क अवरूद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्री लगायत वस्तुको ढुवानी प्रभावित भएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङ हुँदै मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ जोड्ने सड़क 5 दिनदेखि अवरूद्ध भएको छ। गत मंगलबार खोकलिङ लिवाङ खण्डमा झरेको पहिरोले मिक्वाखोला गाउँपालिका 3 लिवाङको ताखोक क्षेत्रमा पहिरो झरेपछि सड़क अवरूद्ध बनेको हो। जिल्ला सदरमुकाम फुङलिङ हुँदै पालिकाको प्रशासकीय केन्द्र सावा थलङ जोड्ने सड़क अवरूद्ध हुँदा सो सड़कमा 5 दिनदेखि यातायात सेवा ठप्प भएको छ। लिवाङको ताखोक खण्डमा पहिरो झरेको दिनदेखि नै पन्छाउने काम भइरहेको भए पनि हालसम्म सड़क खुल्न नसकेको गाउँपालिकाका स्वकीय सचिव धनेन्द्र थापाले जानकारी दिनुभयो। थापाका अनुसार ठूला ठूला चट्टान सहितको पहिरो खसेकाले पन्छाउनलाई समय लागेको हो। हालसम्मको अवस्था हेर्दा पहिरो पन्छाएर सड़क खुलाउनलाई अझै 3-4 दिन लाग्न सक्ने उहाँको भनाई छ। भियतनामका उपराष्ट्रपति भो थी आन सुआन नेपालको 3 दिने औपचारिक भ्रमणका लागि हिजो काठमाण्डु आउनु भएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनु भएको हो। उपराष्ट्रपति सुआनलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले स्वागत गर्नुभयो। यसैबीच हिजै भियतनामका उपराष्ट्रपति भो थी आन सुआनसँग परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको 3 दिने औपचारिक भ्रमणका लागि हिजो काठमाण्डु आउनु भएको उपराष्ट्रपति भोसँग मन्त्री डाक्टर राणाले भेटवार्ता गर्नुभएको हो। सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरूमा कुराकानी भएको थियो। भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्च स्तरीय भ्रमण हो। भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उहाँका समकक्षी सुआन बीच आज काठमाण्डुमा प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। यो वर्ष नेपाल र भियतनाम बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वार्षिक उत्सवका अवसर परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ 9 गते स्वदेश फिर्ता हुनुहुने तालिका छ। झापा र स्याङ्जामा करेन्ट लागेर 2 जनाको मृत्यु भएको छ। झापाको कन्खाई नगरपालिकामा बिजुलीको खम्बाबाट खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर कन्खाई नगरपालिका 1 बस्ने 37 वर्षीय पंकज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका 9 कोलमामा पनि बिजुलीको पोलमा चढ़ेर इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। हुनेमा रौतहट गुजरा नगरपालिका 1 रंगपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका 25 वर्षीय अरूण कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 11 स्थित फोहोर मैला व्यवस्थापन केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगर क्षेत्रको फोहोर संकलन र विसर्जन कार्य पूर्ण रूपमा अवरूद्ध भएको छ। तीन दिन अघि श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले 11 बुधे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रमा तालाबन्दी गरेपछि झलारी वन समिति कलुवापुर लगायतका बजार क्षेत्रमा फोहोर थुप्रिँदै गएको छ। फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भए पनि सञ्चालनमा नआउँदा नगरपालिकाले अस्थायी रूपमा सामुदायिक वनकै जग्गामा फोहोर विसर्जन गर्दै आएको छ। पश्चिम तराईका थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको अटवारी आज मनाइँदैछ। यो पर्व कुशी औंसी पछिको पहिलो आइतबार मनाउने गरिन्छ। यो पर्वले दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्ध पनि प्रगाढ़ हुने विश्वास थारू समुदायमा रहेको छ। आफ्ना दिदी बहिनीलाई आफ्ना दाजुभाइले फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ। आफ्ना दिदी बहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ। पौराणिक कथा अनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ। थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारू संस्कृतविद अशोक चौधरी बताउनुहुन्छ। अटवारी पर्व ऐतिहासिक घटनासँग जोड़िएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताउनु भएको छ। घोराहीमा प्रेस चौतारी नेपाल दाङले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र नेपालकै भूमि भएकाले तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। महासचिव पोखरेलले पूर्व राष्ट्रपति जस्तो सम्मानित व्यक्ति सक्रिय राजनीतिमा आउनु उचित नरहेको बताउनुभयो। हिजै नेकपा एमाले जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषदलाई दाङमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको भावना र समस्यामा केन्द्रित भएर गरेको राजनीति कहिल्यै असफल नहुने बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघद्वारा हिजो वीरगंजमा आयोजित प्रदीप गिरीको सम्झनामा आत्मा र संघर्ष नामक कार्यक्रममा महामन्त्री थापाले कुनै देशको सीमा र सिमाना भन्दा ठूलो कुरा जनता भएको लेख गर्नुभयो। यसै गरी नेपाली कांग्रेस पर्साद्वारा वीरगंजमा नै आयोजित पार्टी कार्यकर्ता भेलामा महामन्त्री थापाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले साहित्यिक चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गर्नुभएको छ। हिजो काठमाण्डुमा आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण समारोहमा मन्त्री पन्तले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। मन्त्री पन्तले विश्वमा भइरहेको अन्याय विरूद्धको आवाजलाई साहित्यका विभिन्न विधा मार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सृजनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा संलग्न 5 जनालाई सम्मान गरिएको थियो। संघीय संसद विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको बैठकमा राष्ट्रिय विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफल हुने कार्यसूची छ। विधेयक 2081 पुस 23 गते राष्ट्रिय सभामा दर्ता भएको थियो। विधेयकमाथि 2081 फागुन 4 गते सामान्य छलफल भएको थियो। सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो। बागलुङ नगरपालिका कुडुले फेदीमा रहेको शालिग्राम संग्रहालय अवलोकन गर्न आउने भारतीय पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। कालीगण्डकी नदीमा मात्रै पाइने र धार्मिक महत्व बोकेको 1 लाख भन्दा बढ़ी शालिग्राम शिलाको संग्रहालयमा एकै ठाउँमा दर्शन तथा अवलोकन गर्न पाइने भएपछि धार्मिक पर्यटकको संख्या बढ़दै गएको हो। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
सुरुङभित्र गुफा निर्माण गरी संग्रहित गरिएका 1,25,000 सालग्राम शिलाको अवलोकन तथा दर्शन गर्नका लागि आउने धार्मिक पर्यटक मध्ये भारतीयको संख्या बढ्दो छ। शालग्राम शिलालाई भगवान विष्णुको प्रतीकको रूपमा मानिन्छ। शालग्रामको सानिध्यमा आउन पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ भारतको उत्तर प्रदेशदेखि शालग्राम दर्शनको लागि आउनुभएका धर्मेन्द्र प्रताप सिंह।
गोरखपुर उत्तर प्रदेश से आते हैं, प्रभु श्री राम की जन्मभूमि अयोध्या धाम से आते हैं और अभी हम लोग शालिग्राम भगवान का उनके सानिध्य में आकर के हम लोग भगवत कृपा की तरफ फिर से अग्रसर हुए कि इस मुक्ति धाम क्षेत्र में पुनः आने का अवसर प्राप्त हुआ।
पछिल्लो समय प्याकेज नै बनाएर शालिग्राम संग्रहालय हुँदै मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बाक्लिँदै गएको छ। एउटै गुफाभित्र फरक फरक साइजका 1,25,000 शालिग्राम शिलाको दर्शन गर्न पाउनु गौरवको विषय भएको बताउनुहुन्छ भारतको तमिलनाडुदेखि आउनुभएका श्री राम दास।
हम लोग इधर आते हैं तो रास्ते में जाते जाते गंडकी में किधर भी उतरे एक शालिग्राम मिल जाए बहुत बढ़िया रहेगा अच्छा रहेगा करके सोच के आते हैं, लेकिन 1,50,000 शालिग्राम मिलना है वो भी डिफरेंट साइज में मिलना है, बड़ा बड़ा भी है, इसको बोलते हैं भगवान का कृपा नहीं है तो ये नहीं हो सकता।
मुक्तिनाथ पुग्ने हरेक पर्यटक र भक्तजन भित्राउने गरी बनेका संरचना तथा संसारमै नमूनाको रूपमा रहेको संग्रहालयको अवलोकन र भ्रमणका लागि आउने पर्यटक मध्ये अधिकांश भारतीय रहेको संग्रहालयका संरक्षक तथा परिकल्पनाकार स्वामी ऋषि परपन्नाचार्यको भनाइ छ।
नेपालदेखि बाहिरका भारतीय भारतमा दक्षिण भारतीयहरूको मुख्य आकर्षणको केन्द्र बनेको छ। अहिले पछिल्लो समयमा जापान अमेरिका लगायतका विभिन्न क्षेत्रहरूबाट धेरैजना व्यक्तित्वहरूको आगमन भइसकेको छ।
3 मिटर उचाइमा सेमी सर्कल प्रविधिमा निर्माण गरिएको यस संग्रहालयभित्र काली गण्डकीको शिरदेखि त्रिवेणी धामसम्म आकृति देख्न सकिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
अब अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले लडाकू विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिनुभएको छ। सिंहले यसअघि गत मे महिनामा भारतले विकास गर्न लागेको 5 पुस्ताको एडभान्स मीडियम कम्ब्याट एयरक्राफ्ट एएमसीए को प्रोटोटाइप स्वीकृत गर्नुभएको थियो। उहाँले त्यसलाई भारतको आत्मनिर्भर रक्षा क्षमतातर्फको महत्वपूर्ण उपलब्धि भनेर उल्लेख गर्नुभएको थियो। नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै मन्त्री सिंहले लडाकू विमान इन्जिनको स्वदेशी निर्माण सम्बन्धी थप विवरण प्रस्तुत गर्नुभएको हो। मन्त्री सिंहले कम्पनीको नाम नखुलाए पनि भारतीय संचार माध्यमहरूले यो कम्पनी सफ्रान भएको उल्लेख गर्नुभएको छ। सफ्रान फ्रान्सको एक प्रमुख एयरोस्पेस र रक्षा कम्पनी हो जसले विगत धेरै वर्षदेखि भारतमा विभिन्न परियोजनामा काम गर्दै आएको छ। भारत विश्वकै ठूलो हतियार आयातकर्ताहरू मध्ये एक हो र आफ्ना सुरक्षा फौजको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। यसै सन्दर्भमा स्वदेशमै हतियार तथा रक्षा उपकरण उत्पादनमा पनि जोड़ दिँदै आएको हो। पछिल्लो समय भारतले पश्चिमी मुलुकहरूसँग सैन्य सहकार्य बलियो बनाउँदै आएको छ जसमा अमेरिका, जापान र अस्ट्रेलियासँगको क्वाड गठबन्धन पनि पर्दछ। भारतको पूर्वी राज्य बिहारमा एउटा अटो रिक्सा ट्रकमा ठोकिँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। मृत्यु भएका 10 जना मध्ये 9 जना महिला र अटो रिक्सा चालक रहेका छन्। दुर्घटनापछि फरार रहेका ट्रक चालकको प्रहरीले खोजी जारी राखेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले 1,66,97,31,00,000 रुपियाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागका अनुसार गत साउनमा 1,43,04,00,000 बराबरको आयात र 23,93,24,00,000 रुपियाँ बराबरको निर्यात भएको छ। यस अवधिमा देशलाई 1,19,10,82,00,000 रुपियाँ बराबरको व्यापार घाटा भएको देखिएको छ। गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलना तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात 11.42% र निर्यात 95.75% वृद्धि भएको छ। साउनमा छिमेकी मुलुक भारतसँग 83,53,09,00,000 बराबरको आयात र 19,45,20,00,000 बराबरको निर्यात हुँदा मुलुकले 64,08,78,00,000 रुपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। चीनसँग 27,79,60,00,000 बराबरको आयात र 5,48,00,000 बराबरको निर्यात गर्दा 27,94,12,00,000 बराबरको नेपालको व्यापार घाटा देखिएको छ। यस महिनामा जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम, नर्वे लगायतका मुलुकसँग भने नेपालको व्यापार नाफामा देखिएको छ। सालमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ। मुलुकबाट निर्यात भएका वस्तुमा बटमासको तेल पहिलो स्थानमा रहेको छ। साउनमा 10,69,58,00,000 बराबरको बटमासको तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो महिना साउनमा मात्रै 160 विद्युतीय सवारी साधनहरू, कार, जीप र भ्यान नेपालमा आयात भएका छन्। 41,88,00,000 रुपियाँ बराबरका 160 विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले उल्लेख गरेको छ। आयातित विद्युतीय सवारीबाट 28,29,00,000 रुपियाँ बढी राजस्व संकलन भएको छ। यस अवधिमा सबैभन्दा धेरै गाड़ी भारतबाट आयात भएका छन्। भारतबाट 85 विद्युतीय गाड़ी आयात हुँदा चीनबाट भने 60 मात्र आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगंज नाकाबाट 68,17,00,000 मूल्य बराबरका वस्तु आयात भएका छन्, जुन गत आर्थिक वर्षको सही अवधिको तुलनामा 8,11,00,000 बढ़ी भएको वीरगंज भन्सार कार्यालयले उल्लेख गरेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 साउनमा 60,06,00,000 बराबरका वस्तु तथा सामानहरू आयात भएका थिए। चालू आर्थिक वर्षको साउनमा उक्त नाकाबाट हुने निर्यात भने वृद्धि भएको छ। साउनमा 8,45,00,000 सामान विभिन्न मुलुकमा निर्यात भएको वीरगंज भन्सार कार्यालयले उल्लेख गरेको छ। गत आर्थिक वर्षको साउनमा 3,05,00,000 रुपियाँ बराबरका मात्रै सामानहरू निर्यात भएका थिए। यो साता नेपाली शेयर बजारको नेट परिसूचक 1% घटेर बन्द भएको छ। गत साता 2,788.36 बिन्दुमा बन्द भएको नेट परिसूचक यो साता 1.09% अर्थात 30.39 अङ्कले घटेर 2,757.97 बिन्दुमा झरेको छ। यो साता दुई कारोबार दिन नेप्से सामान्य अङ्कले बढेको थियो भने तीन कारोबार दिन नेप्से घटेर कारोबार भएको थियो। नेप्सेसँगै यो साता कारोबार रकम पनि घटेको छ। यो साता दैनिक औसतमा 7,69,00,000,000 शेयरको किनबेच भएको बजारमा दैनिक औसतमा 5,95,00,000,000 शेयर किनबेच भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एभरेस्ट महिला भलिबल लीगको फ्रेन्चाइज टीम लुम्बिनी लाभाजले रसियन खेलाड़ी भेरोनिका जुब्रेवलाई अनुबन्धन गरेको छ। प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाइड हिटर जुब्रेवलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो। जुब्रेव मिडल ब्लकर पोजिशनमा बलियो उपस्थिति जनाउने खेलाड़ीका रूपमा चिनिन्छन्। उनले रसियाको विभिन्न लीग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छन्। लुम्बिनी लाभाज टीमलाई अझै सशक्त बनाउन अन्य दुई विदेशी खेलाड़ीको नाम केही दिनमा नै सार्वजनिक गरिने टीम म्यानेजर स्तुति निरौलाले बताउनुभयो। दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लीग भदौ 20 गतेदेखि 28 गतेसम्म पोखरामा हुँदैछ। ज्ञानोदय बालबाटिका माविको आयोजनामा 31 ज्ञान कार्निभल आइतबारदेखि शुरू हुने भएको छ। कार्निभल अन्तर्गत 3 खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ। चेल्सीले लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराउँदै 2025-26 प्रिमियर लीग सिजनको पहिलो जीत निकालेको छ। शुक्रबार भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई 5-1 हराएको हो। खेल शुरू हुनु अघि चेल्सीले आफ्नो प्रमुख खेलाड़ी कोल पाल्मरलाई चोटका कारण गुमाएको थियो। त्यसपछि 6 मिनटमा लुकास पकेटाले शानदार गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए। जीतसँगै चेल्सी 4 अंकसहित शीर्ष स्थानमा पुगेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदलिरही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थान सहित तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका भागमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अठाइस जनामा हैजा पुष्टि भएको पर्सा जिल्लामा हालसम्म 3 जनाको मृत्यु। आगामी असोज मसान्तसम्ममा स्थानीय निकायबाटै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा जानकारी। कोशी राजमार्ग अन्तर्गत भोटखोला खण्डमा गएको पहिरोका कारण विगत केही दिनदेखि सड़क अवरूद्ध। पश्चिम तराईका थारू समुदायको महत्वपूर्ण पर्व अटवारी आज मनाइँदै र भारतले लड़ाकू विमानको इन्जिन स्वदेशमै निर्माण गर्ने भारतीय रक्षा मन्त्रालयद्वारा जानकारी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।